समय पर्चा नंबर एक।
IGCSE Practice Examination in Urdu as a Second Language. Paper 2. Listening. Turn over now.
Mashq number 1. Sawal number 1 ta 8. Sawal number 1 ta 8 ke liye aap 8 mukhtalif hisse sunenge. Har sawal ka jawab di gayi line par tehreer karein. Aapka jawab mukhtasar hona chahiye. Aap har hisse ko do baar sunenge. सवाल नंबर एक।
हाजिया, कल तुम पार्क में नजर नहीं रही।
हाँ, असल में मेरी तबीयत कुछ खराब थी।
ओह, अब कैसी तबीयत है?
बेहतर हूँ, लेकिन डॉक्टर ने कहा है कि थोड़ी देर धूप में बैठा करूं ताकि कमजोरी ना हो।
सवाल नंबर एक।
हाजिया, कल तुम पार्क में नजर नहीं रही।
हाँ, असल में मेरी तबीयत कुछ खराब थी।
ओह, अब कैसी तबीयत है?
बेहतर हूँ, लेकिन डॉक्टर ने कहा है कि थोड़ी देर धूप में बैठा करूं ताकि कमजोरी ना हो।
सवाल नंबर दो।
अस्सलाम वालेकुम, क्या आपको किसी चीज की तलाश है?
वालेकुम अस्सलाम जी, मुझे स्कूल बैग चाहिए जो मजबूत हो और ज्यादा वजनी ना हो।
ये देखिए, ये बैग पानी से महफूज है और 2 साल की वारंटी के साथ आता है।
ठीक है, मुझे भी यही पसंद आया।
सवाल नंबर दो।
अस्सलाम वालेकुम, क्या आपको किसी चीज की तलाश है?
वालेकुम अस्सलाम जी, मुझे स्कूल बैग चाहिए जो मजबूत हो और ज्यादा वजनी ना हो।
ये देखिए, ये बैग पानी से महफूज है और 2 साल की वारंटी के साथ आता है।
ठीक है, मुझे भी यही पसंद आया।
सवाल नंबर 3।
लाहौर के मुख्तलिफ इलाकों में कल सुबह 7 बजे से दोपहर तक बिजली की फराहमी मुअत्तल रहेगी। इस दौरान में लाइनों की मरम्मत का काम करते हुए बिजली के अचानक आने और बंद होने का अमल दोहराया जा सकता है। शहरियों से गुजारिश है कि एहतियाती तदाबीर इख्तियार करें।
सवाल नंबर 3।
लाहौर के मुख्तलिफ इलाकों में कल सुबह 7 बजे से दोपहर तक बिजली की फराहमी मुअत्तल रहेगी। इस दौरान में लाइनों की मरम्मत का काम करते हुए बिजली के अचानक आने और बंद होने का अमल दोहराया जा सकता है। शहरियों से गुजारिश है कि एहतियाती तदाबीर इख्तियार करें।
सवाल नंबर 4।
अमी, क्या 8 का होमवर्क मैं बाद में मुकम्मल कर सकता हूं?
क्यों, क्या तुम्हें कोई जरूरी काम है?
दरअसल मेरी टेबल लैंप की बत्ती खराब हो गई है, शाम को अबू के साथ नई लेने जाऊंगा, तब पढ़ सकूंगा। दूसरी रोशनी में पढ़ते हुए मुश्किल पेश आ रही है।
ठीक है, लेकिन कल सुबह सब मुकम्मल होना चाहिए ताकि स्कूल से शिकायत ना आए।
सवाल नंबर 4।
अमी, क्या आर्ट का होमवर्क मैं बाद में मुकम्मल कर सकता हूँ?
क्यों, क्या तुम्हें कोई जरूरी काम है?
दरअसल मेरी टेबल लैंप की बत्ती खराब हो गई है। शाम को अबू के साथ नई लेने जाऊंगा, तब पढ़ सकूंगा। दूसरी रोशनी में पढ़ते हुए मुश्किल पेश आ रही है।
ठीक है, लेकिन कल सुबह सब मुकम्मल होना चाहिए ताकि स्कूल से शिकायत ना आए।
सवाल नंबर 5।
मैं कंप्यूटर साइंस में मास्टर्स कर रही हूँ, इसी से मुतालिक कुछ तलाश कर रही हूँ।
आपका तजुर्बा किस मैदान में है?
मेरा तजुर्बा कुछ खास तो नहीं, अलबत्ता कंप्यूटर पर अपनी असाइनमेंट्स और प्रोजेक्ट्स बनाती रही हूँ।
हमारे पास एक स्कूल में आईटी असिस्टेंट की जगह खाली है, दिलचस्पी हो तो फॉर्म भर लीजिए।
जरूर, शुक्रिया।
सवाल नंबर 5।
मैं कंप्यूटर साइंस में मास्टर्स कर रही हूँ, इसी से मुतालिक कुछ तलाश कर रही हूँ।
आपका तजुर्बा किस मैदान में है?
मेरा तजुर्बा कुछ खास तो नहीं, अलबत्ता कंप्यूटर पर अपनी असाइनमेंट्स और प्रोजेक्ट्स बनाती रही हूँ।
हमारे पास एक स्कूल में आईटी असिस्टेंट की जगह खाली है, दिलचस्पी हो तो फॉर्म भर लीजिए।
जरूर, शुक्रिया।
सवाल नंबर 6।
तमाम तलबा से गुजारिश है कि वो अपनी अपनी नशिस्तों पर तशरीफ रखें। आज के प्रोग्राम में मुमताज मुसन्निफा निदा खान साहिबा तशरीफ ला रही हैं। कुछ ही देर में वो हमारे दरमियान होंगी। उनकी गुफ्तगू का मौजू है इकबाल और हमारी नौजवान नस्ल। प्रोग्राम 11 बजे से 12 बजे तक जारी रहेगा।
सवाल नंबर 6।
तमाम तलबा से गुजारिश है कि वो अपनी अपनी नशिस्तों पर तशरीफ रखें। आज के प्रोग्राम में मुमताज मुसन्निफा निदा खान साहिबा तशरीफ ला रही हैं। कुछ ही देर में वो हमारे दरमियान होंगी। उनकी गुफ्तगू का मौजू है इकबाल और हमारी नौजवान नस्ल। प्रोग्राम 11 बजे से 12 बजे तक जारी रहेगा।
सवाल नंबर 7।
वकार, तुम आज क्रिकेट के लिए नहीं आए?
नहीं, मेरा बल्ला टूट गया है और नया लेने के लिए वक्त नहीं मिला। आज शाम अब्बू के साथ बाजार जाऊंगा।
अगर चाहो तो मेरा दूसरा बल्ला ले लो, वैसे भी आज के मैच में मुझे विकेट कीपिंग करना है।
शुक्रिया भाई, लेकिन एक मसला है कि आपका बल्ला बहुत भारी है, मुझे खेलते हुए मुश्किल पेश आती है। चलो आज का मैच तो इसी से खेल कर देखते हैं।
سوال نمبر سات
وقار، تم آج کرکٹ کے لیے نہیں آئے؟
نہیں، میرا بلہ ٹوٹ گیا ہے اور نیا لینے کے لیے وقت نہیں ملا۔ آج شام ابو کے ساتھ بازار جاؤں گا۔
اگر چاہو تو میرا دوسرا بلہ لے لو، ویسے بھی آج کے میچ میں مجھے وکٹ کیپنگ کرنا ہے۔
شکریہ بھائی، لیکن ایک مسئلہ ہے کہ آپ کا بلہ بہت بھاری ہے، مجھے کھیلتے ہوئے مشکل پیش آتی ہے۔ چلو آج کا میچ تو اسی سے کھیل کر دیکھتے ہیں۔
سوال نمبر آٹھ
السلام علیکم، آپ کی بک کی گئی کتاب اردو ادب کی جھلک اسٹور پر پہنچ چکی ہے، براہ کرم 3 دن کے اندر اسے وصول کر لیں، اس کے بعد کتاب ہیڈ آفس بھیج دی جائے گی جہاں گم ہونے پر ادارہ ذمہ دار نہ ہوگا۔ دکان کے اوقات صبح 9 بجے سے شام 7 بجے تک ہیں۔ شکریہ۔
سوال نمبر آٹھ
السلام علیکم، آپ کی بک کی گئی کتاب اردو ادب کی جھلک اسٹور پر پہنچ چکی ہے، براہ کرم 3 دن کے اندر اسے وصول کر لیں، اس کے بعد کتاب ہیڈ آفس بھیج دی جائے گی جہاں گم ہونے پر ادارہ ذمہ دار نہ ہوگا۔ دکان کے اوقات صبح 9 بجے سے شام 7 بجے تک ہیں۔ شکریہ۔
مشق نمبر ایک ختم ہوئی، اب آپ تھوڑی دیر میں مشق نمبر دو سنیں گے۔ پرچے میں دیے گئے مشق نمبر دو کے سوالات پڑھیں۔ مشق نمبر دو، سوال نمبر نو، گرین لینڈ کے بارے میں آپ ایک تقریر سنیں اور نیچے دیے گئے جملے ایک یا دو لفظ لکھ کر مکمل کریں۔ آپ یہ تقریر 2 بار سنیں گے۔
گرین لینڈ زمین کے شمالی نصف کرے میں واقع دنیا کا سب سے بڑا جزیرہ ہے۔ اس کا کل رقبہ قریباً 22 لاکھ مربع کلومیٹر ہے، جو اسے دنیا کے کئی ممالک سے بڑا بناتا ہے۔ گرچہ یہ شمالی امریکہ کے قریب واقع ہے، لیکن سیاسی طور پر یہ ڈنمارک کا خود مختار حصہ مانا جاتا ہے۔ گرین لینڈ کا قریباً 80% حصہ برف سے ڈھکا ہوا ہے، اور یہاں کے زیادہ تر علاقے سال کے بیشتر حصے میں جمے رہتے ہیں۔ گرین لینڈ کی آبادی بہت کم ہے، یہاں صرف 50,000 کے لگ بھگ لوگ آباد ہیں، جن میں سے اکثریت ساحلی علاقوں میں رہتی ہے۔ اس کی ایک بڑی وجہ وہاں کا شدید سرد موسم اور برفانی میدان ہیں۔ یہاں رہائش اور آمد و رفت انتہائی مشکل ہوتی ہے۔ گرین لینڈ کا سب سے بڑا شہر نوک ہے، جو یہاں کا دارالحکومت بھی ہے۔ دلچسپ بات یہ ہے کہ نوک میں رہنے والے زیادہ تر لوگ ماہی گیری، برفانی شکار اور سیاحت سے وابستہ ہیں۔ گرین لینڈ میں بولی جانے والی زبانوں میں گرین لینڈک اور ڈینش شامل ہیں، جبکہ انگریزی بھی کئی مقامات پر سمجھی جاتی ہے۔ یہاں کے مقامی لوگ انویٹ کہلاتے ہیں، جن کی اپنی مخصوص تہذیب، کھانے پینے کے انداز اور روایات ہیں۔ گرین لینڈ کی خوراک میں مچھلی، برفانی ہرن، سیل مچھلی اور دیگر مقامی جانوروں کا گوشت عام استعمال ہوتا ہے۔ یہ بات قابل غور ہے کہ گرین لینڈ کا نام سرزمین یعنی گرین لینڈ ضرور ہے، لیکن اس کا بیشتر حصہ برف سے ڈھکا ہوا ہے۔ کچھ مورخین کے مطابق یہ نام 1000 سال پہلے آنے والے وائکنگز نے اس لیے رکھا تاکہ لوگ یہاں آ کر آباد ہوں۔ ماہرین ماحولیات کے مطابق گرین لینڈ کا برفانی ذخیرہ دنیا کے سمندروں کی سطح پر اثر انداز ہو سکتا ہے۔ اگر اس کی تمام برف پگھل جائے تو سمندر کی سطح کئی میٹر بلند ہو سکتی ہے، جس سے دنیا کے کئی ساحلی شہر زیر آب آ سکتے ہیں۔ یہ جزیرہ ماحول، قدرتی نظام اور انسانی بقا کے حوالے سے بھی عالمی سطح پر ایک خاص مقام رکھتا ہے۔
اب آپ یہ تقریر دوبارہ سنیں۔
گرین لینڈ زمین کے شمالی نصف کرے میں واقع دنیا کا سب سے بڑا جزیرہ ہے۔ اس کا کل رقبہ قریباً 22 لاکھ مربع کلومیٹر ہے، جو اسے دنیا کے کئی ممالک سے بڑا بناتا ہے۔ گرچہ یہ شمالی امریکہ کے قریب واقع ہے، لیکن سیاسی طور پر یہ ڈنمارک کا خود مختار حصہ مانا جاتا ہے۔ گرین لینڈ کا قریباً 80% حصہ برف سے ڈھکا ہوا ہے، اور یہاں کے زیادہ تر علاقے سال کے بیشتر حصے میں جمے رہتے ہیں۔ گرین لینڈ کی آبادی بہت کم ہے، یہاں صرف 50,000 کے لگ بھگ لوگ آباد ہیں، جن میں سے اکثریت ساحلی علاقوں میں رہتی ہے۔ اس کی ایک بڑی وجہ وہاں کا شدید سرد موسم اور برفانی میدان ہے۔ یہاں رہائش اور آمد و رفت انتہائی مشکل ہوتی ہے۔ گرین لینڈ کا سب سے بڑا شہر نوک ہے، جو یہاں کا دارالحکومت بھی ہے۔ دلچسپ بات یہ ہے کہ نوک میں رہنے والے زیادہ تر لوگ ماہی گیری، برفانی شکار اور سیاحت سے وابستہ ہیں۔ گرین لینڈ میں بولی جانے والی زبانوں میں گرین لینڈک اور ڈینش شامل ہیں، جبکہ انگریزی بھی کئی مقامات پر سمجھی جاتی ہے۔ یہاں کے مقامی لوگ انویٹ کہلاتے ہیں، جن کی اپنی مخصوص تہذیب، کھانے پینے کے انداز اور روایات ہیں۔ گرین لینڈ کی خوراک میں مچھلی، برفانی ہرن، سیل مچھلی اور دیگر مقامی جانوروں کا گوشت عام استعمال ہوتا ہے۔ یہ بات قابل غور ہے کہ گرین لینڈ کا نام سرزمین یعنی گرین لینڈ ضرور ہے، لیکن اس کا بیشتر حصہ برف سے ڈھکا ہوا ہے۔ کچھ مورخین کے مطابق یہ نام 1000 سال پہلے آنے والے وائکنگز نے اس لیے رکھا تاکہ لوگ یہاں آ کر آباد ہوں۔ ماہرین ماحولیات کے مطابق گرین لینڈ کا برفانی ذخیرہ دنیا کے سمندروں کی سطح پر اثر انداز ہو سکتا ہے۔ اگر اس کی تمام برف پگھل جائے تو سمندر کی سطح کئی میٹر بلند ہو سکتی ہے، جس سے دنیا کے کئی ساحلی شہر زیر آب آ سکتے ہیں۔ یہ جزیرہ ماحول، قدرتی نظام اور انسانی بقا کے حوالے سے بھی عالمی سطح پر ایک خاص مقام رکھتا ہے۔
مشق نمبر دو ختم ہوئی۔ اب آپ تھوڑی دیر میں مشق نمبر تین سنیں گے۔ پرچے میں دیے گئے مشق نمبر تین کے سوالات پڑھیں۔ مشق نمبر تین، سوال نمبر دس۔ نئی زبان سیکھنے کے متعلق چھ اشخاص کی گفتگو سن رہے ہیں۔ ہر ایک شخص کو اس کی دی گئی رائے اے تا جی سے ملائیں۔ ہر شخص کے لیے انگریزی حرف ایک تا جی میں سے ایک حرف دیے گئے خانے میں لکھیں۔ ہر حرف کا استعمال صرف ایک بار کریں۔ ایک اضافی ہے جسے استعمال کرنے کی ضرورت نہیں۔ پہلی رائے،
مجھے نئی زبان سیکھنے کا سب سے اچھا طریقہ یہ لگا کہ روزمرہ کی چھوٹی چھوٹی باتیں اس زبان میں بولنا شروع کر دی جائیں۔ میں نے یوٹیوب پر چھوٹے چھوٹے ویڈیوز دیکھ کر اور خود سے باتیں کر کے اپنی انگریزی بہتر کی۔ شروع شروع میں کافی شرمندگی ہوتی تھی، لیکن پھر آہستہ آہستہ اعتماد بڑھا۔ میرے خیال میں کلاس لینا یا کتابیں پڑھنا تب تک فائدہ نہیں دیتی جب تک آپ خود اسے بولنے کی مشق نہ کریں۔
دوسری رائے،
میرے نزدیک نئی زبان سیکھنے کا سب سے مؤثر طریقہ کسی ایسے شخص سے دوستی کرنا ہے جو وہ زبان بولتا ہو۔ میری فرانسیسی سیکھنے کی اصل شروعات تب ہوئی جب میرا ایک دوست فرانس سے پاکستان آیا اور ہم روزانہ تھوڑی تھوڑی بات چیت اسی زبان میں کرنے لگے۔ کلاسیں تو میں پہلے بھی لیتا رہا تھا، لیکن اس دوستی نے مجھے زبان کے اصل استعمال سے روشناس کروایا۔ سیکھنے کے لیے ماحول کا ہونا بہت ضروری ہے۔
تیسری رائے،
میں یہ سمجھتی ہوں کہ نئی زبان سیکھنے کے لیے موبائل ایپس کا استعمال بہت کارآمد ہے۔ میں نے جرمن سیکھنا ڈوئلنگو کے ذریعے شروع کیا اور روزانہ صرف 15 منٹ دینے سے مجھے کئی عام جملے یاد ہو گئے۔ ان ایپس میں گیمز جیسے لیولز ہوتے ہیں جس سے سیکھنے کا عمل بیزار کن نہیں ہوتا۔ البتہ تلفظ سیکھنے کے لیے ساتھ ساتھ ویڈیوز دیکھنا بھی ضروری ہے، ورنہ صرف الفاظ یاد کرنے سے بات نہیں بنتی۔
چوتھی رائے،
زبان سیکھنے کے معاملے میں میری رائے تھوڑی مختلف ہے۔ میرے خیال میں جب تک آپ اس زبان کی کہانیاں یا ناول نہیں پڑھتے، آپ کو اس زبان کی روح سمجھ نہیں آ سکتی۔ میں نے اردو بولنا تو بچپن سے ہی سیکھ لیا تھا، لیکن اسے خوبصورت انداز میں لکھنا اور پڑھنا تب آیا
جب میں نے کہانیاں پڑھنا شروع کی۔ زبان صرف الفاظ کا مجموعہ نہیں بلکہ ایک احساس ہے جو تب سمجھ آتا ہے جب آپ اس میں لکھا ہوا ادب پڑھیں۔
پانچویں رائے،
میرے لیے نئی زبان سیکھنے کا سب سے مزیدار طریقہ یہ ہے کہ میں اپنی پسندیدہ فلمیں اور ڈرامے اسی زبان میں دیکھوں۔ شروع میں تو سب سمجھ نہیں آتا، لیکن آہستہ آہستہ الفاظ کانوں کو مانوس لگنے لگتے ہیں۔ میں نے انگریزی کے ساتھ یہی کیا تھا، اور اب جاپانی زبان کے اینیمے دیکھ کر تھوڑا تھوڑا سیکھ رہا ہوں۔ یہ طریقہ بوریت سے بچاتا ہے اور تلفظ بھی خود بخود بہتر ہو جاتا ہے۔
چھٹی رائے،
نئی زبان سیکھنا میرے لیے ہمیشہ ایک چیلنج رہا ہے، خاص طور پر اس وجہ سے کہ مجھے گرامر کے اصول رٹے رٹائے طریقے سے سمجھ نہیں آتے۔ میرے نزدیک بہترین طریقہ یہ ہے کہ آپ اس زبان میں ڈائری لکھنا شروع کریں، چاہے شروع میں غلطیاں ہوں، لیکن روز لکھنے سے نہ صرف الفاظ یاد ہوتے ہیں بلکہ جملے بنانے کا اعتماد بھی آتا ہے۔ یہ ایک سستا، آسان اور مؤثر طریقہ ہے جس سے مجھے بہت فائدہ ہوا۔
اب آپ یہ گفتگو دوبارہ سنیں۔
پہلی رائے،
مجھے نئی زبان سیکھنے کا سب سے اچھا طریقہ یہ لگا کہ روز مرہ کی چھوٹی چھوٹی باتیں اس زبان میں بولنا شروع کر دی جائیں۔ میں نے یوٹیوب پر چھوٹے چھوٹے ویڈیوز دیکھ کر اور خود سے باتیں کر کے اپنی انگریزی بہتر کی۔ شروع شروع میں کافی شرمندگی ہوتی تھی، لیکن پھر آہستہ آہستہ اعتماد بڑھا۔ میرے خیال میں کلاس لینا یا کتابیں پڑھنا تب تک فائدہ نہیں دیتی جب تک آپ خود اسے بولنے کی مشق نہ کریں۔
دوسری رائے،
میرے نزدیک نئی زبان سیکھنے کا سب سے مؤثر طریقہ کسی ایسے شخص سے دوستی کرنا ہے جو وہ زبان بولتا ہو۔ میری فرانسیسی سیکھنے کی اصل شروعات تب ہوئی جب میرا ایک دوست فرانس سے پاکستان آیا اور ہم روزانہ تھوڑی تھوڑی بات چیت اسی زبان میں کرنے لگے۔ کلاسیں تو میں پہلے بھی لیتا رہا تھا، لیکن اس دوستی نے مجھے زبان کے اصل استعمال سے روشناس کروایا۔ سیکھنے کے لیے ماحول کا ہونا بہت ضروری ہے۔
تیسری رائے،
میں یہ سمجھتی ہوں کہ نئی زبان سیکھنے کے لیے موبائل ایپس کا استعمال بہت کارآمد ہے۔ میں نے جرمن سیکھنا ڈوئلنگو کے ذریعے شروع کیا، اور روزانہ صرف 15 منٹ دینے سے مجھے کئی عام جملے یاد ہو گئے۔ ان ایپس میں گیمز جیسے لیولز ہوتے ہیں جس سے سیکھنے کا عمل بیزار کن نہیں ہوتا۔ البتہ تلفظ سیکھنے کے لیے ساتھ ساتھ ویڈیوز دیکھنا بھی ضروری ہے، ورنہ صرف الفاظ یاد کرنے سے بات نہیں بنتی۔
چوتھی رائے،
زبان سیکھنے کے معاملے میں میری رائے تھوڑی مختلف ہے۔ میرے خیال میں جب تک آپ اس زبان کی کہانیاں یا ناول نہیں پڑھتے، آپ کو اس زبان کی روح سمجھ نہیں آ سکتی۔ میں نے اردو بولنا تو بچپن سے ہی سیکھ لیا تھا، لیکن اسے خوبصورت انداز میں لکھنا اور پڑھنا تب آیا جب میں نے کہانیاں پڑھنا شروع کی۔ زبان صرف الفاظ کا مجموعہ نہیں بلکہ ایک احساس ہے جو تب سمجھ آتا ہے جب آپ اس میں لکھا ہوا ادب پڑھیں۔
پانچویں رائے،
میرے لیے نئی زبان سیکھنے کا سب سے مزیدار طریقہ یہ ہے کہ میں اپنی پسندیدہ فلمیں اور ڈرامے اسی زبان میں دیکھوں۔ شروع میں تو سب سمجھ نہیں آتا، لیکن آہستہ آہستہ الفاظ کانوں کو مانوس لگنے لگتے ہیں۔
मैंने अंग्रेजी के साथ यही किया था और अब जापानी जुबान के एनिमे देखकर थोड़ा थोड़ा सीख रहा हूँ। ये तरीका बोरियत से बचाता है और तरफ़ुज़ भी खुद ब खुद बेहतर हो जाता है।
छठी राय,
नई जुबान सीखना मेरे लिए हमेशा एक चैलेंज रहा है, खास तौर पर इस वजह से कि मुझे ग्रामर के उसूल रटे रटाए तरीके से समझ नहीं आते। मेरे नज़दीक बेहतरीन तरीका ये है कि आप इस जुबान में डायरी लिखना शुरू करें, चाहे शुरू में गलतियाँ हों, लेकिन रोज लिखने से न सिर्फ अल्फाज याद होते हैं बल्कि जुमले बनाने का एतमाद भी आता है। ये एक सस्ता, आसान और मुअस्सर तरीका है जिससे मुझे बहुत फायदा हुआ।
मश्क नंबर 3 खत्म हुई। अब आप थोड़ी देर में मश्क नंबर 4 सुनेंगे। पर्चे में दिए गए मश्क नंबर 4 के सवालात पढ़ें। मश्क नंबर 4, सवाल नंबर 11-18।
आप एक कामयाब कारोबारी शख्सियत का उनकी कामयाबी के हवाले से इंटरव्यू सुन रहे हैं। इंटरव्यू सुनकर हर सवाल के लिए ABC में से सही जवाब के सामने दिए गए खाने में टिक का निशान लगाएं। आप इंटरव्यू 2 बार सुनेंगे।
अस्सलामु अलैकुम नाज़रीन, आज हम जिस शख्सियत से गुफ्तगू करेंगे उनकी कहानी न सिर्फ मुतासर कुन है बल्कि एक सादा ख्वाब को हकीकत में बदलने की बेहतरीन मिसाल भी है। हमारे साथ मौजूद हैं शाहनवाज भट्टी साहब, जिन्होंने लाहौर की एक गली से छोटे से खोखे पर चाट बेचना शुरू की और आज उनके रेस्तरां कराची, इस्लामाबाद और दुबई तक फैल चुके हैं। शाहनवाज साहब, खुश आमदेद।
जी बहुत शुक्रिया, आपका प्रोग्राम देखता रहा हूँ, आज खुद यहाँ बैठा हूँ तो यकीन नहीं आता।
सबसे पहले तो हमें ये बताइए कि आपका सफ़र कहाँ से और कैसे शुरू हुआ।
जी ये 2004 की बात है, अब्बा बीमार थे, घर की माली हालत कमज़ोर, मैंने स्कूल छोड़ा और बस स्टेशन के पास रेडी लगा ली, चाट, दही भले, गोलगप्पे, सब कुछ खुद बनाता बेचता और शाम को बर्तन धो के सोता। तब एक दिन एक ग्राहक आया और बोला, ये चाट तो किसी रेस्तरां से कम नहीं।
तो यही वो लम्हा था जिसने आपको एक नया ख्वाब दिया।
जी बिल्कुल, उस जुमले ने मुझे झंझोड़ा। मैंने सोचा अगर गली में बैठ के लोग तारीफ कर रहे हैं तो रेस्तरां में बिठा के क्या क्या नहीं किया जा सकता। तब से मैंने दिन को रेडी पर काम किया और रात को खाने बनाने के कोर्सेज, फेसबुक ग्रुप्स, यूट्यूब, जहां से जो सीख सकता था सीखता रहा।
बहुत मुतासर कुन है। तो पहला बाकायदा रेस्तरां कब खोला?
पहला रेस्तरां 2013 में खोला, वो भी किराए की एक छोटी दुकान में, नाम रखा भट्टी चाट एंड करी। शुरू में वही चाट, दही भले और एक दो सालन होते थे, मगर लोगों ने इतना पसंद किया कि हफ्ते में 3 दिन कतारें लग जाती।
इस दौरान में सबसे बड़ा चैलेंज क्या था?
सबसे बड़ा चैलेंज था एतमाद। लोग एक फुटपाथ वाले को बिजनेसमैन मानने को तैयार नहीं थे। बैंक ने कर्ज देने से इनकार किया, कुछ लोगों ने ताने दिए, तू क्या अब रेस्टोरेंट खोलेगा? लेकिन मैंने तय किया था, बात सलाहियत की नहीं, सच्चाई और मुसलसल मेहनत की होती है। मैं खुद सब्जी की खरीदारी से मसाला जात की पिसाई तक सारे अमल की निगरानी करता।
और अब आपके कितने रेस्टोरान हैं?
अल्हम्दुलिल्लाह, आज मेरे 6 शहरों में 7 रेस्टोरान हैं, 3 पाकिस्तान में, 2 दुबई में और बाकी ऑनलाइन ब्रांड्स। मैंने हर जगह यही सिखाया, साफ खाना, दयानतदारी और मेहमान को इज्जत।
आप जैसे लोग वाकई नौजवानों के लिए मिसाल हैं। आजकल के नौजवान मुख्तसर रास्ता तलाश करते हैं, आप उनके लिए क्या पैगाम देना चाहेंगे?
बस इतना कि ख्वाब देखने में कोई बुराई नहीं, लेकिन ख्वाब सिर्फ आंखें बंद करके नहीं, पसीना बहा कर पूरे होते हैं। जितनी ज्यादा नाकामी उतनी बड़ी कामयाबी, ये मेरी जिंदगी का फार्मूला है।
बहुत खूब शाहनवाज साहब, आपकी जिंदगी वाकई एक तरकीब है हिम्मत, सच्चाई और लगन की। हम दुआ करते हैं आपका सफर मजीद कामयाब हो। प्रोग्राम में आने का बहुत शुक्रिया।
आप सबका शुक्रिया, खास तौर पर उन नौजवानों का जो इस वक्त ये इंटरव्यू देख रहे हैं। याद रखो, अगर चाट वाला रेस्टोरेंट चला सकता है तो तुम भी कुछ भी कर सकते हो।
अब आप ये इंटरव्यू दोबारा सुनें। अस्सलामुअलैकुम नाजरीन, आज हम जिस शख्सियत से गुफ्तगू करेंगे उनकी कहानी न सिर्फ मुतासर कुन है, बल्कि एक सादा ख्वाब को हकीकत में बदलने की बेहतरीन मिसाल भी है। हमारे साथ मौजूद हैं शाहनवाज भट्टी साहब, जिन्होंने लाहौर की एक गली से छोटे से खोखे पर चाट बेचना शुरू की और आज उनके रेस्तरां कराची, इस्लामाबाद और दुबई तक फैल चुके हैं। शानवा साहब, खुश आमदेद।
जी बहुत शुक्रिया, आपका प्रोग्राम देखता रहा हूँ, आज खुद यहाँ बैठा हूँ तो यकीन नहीं आता।
सबसे पहले तो हमें ये बताइए कि आपका सफर कहाँ से और कैसे शुरू हुआ?
जी, ये 2004 की बात है। अब्बा बीमार थे, घर की माली हालत कमज़ोर। मैंने स्कूल छोड़ा और बस स्टेशन के पास रेडी लगा ली। चाट, दही भले, गोलगप्पे, सब कुछ खुद बनाता, बेचता और शाम को बर्तन धो के सोता। तब एक दिन एक ग्राहक आया और बोला, ये चाट तो किसी रेस्टोरेंट से कम नहीं।
तो यही वो लम्हा था जिसने आपको एक नया ख्वाब दिया?
जी बिल्कुल, उस जुमले ने मुझे झंझोड़ा। मैंने सोचा, अगर गली में बैठ के लोग तारीफ कर रहे हैं तो रेस्टोरेंट में बिठा के क्या क्या नहीं किया जा सकता। तब से मैंने दिन को रेडी पर काम किया और रात को खाने बनाने के कोर्सेज, फेसबुक ग्रुप्स, यूट्यूब, जहां से जो सीख सकता था सीखता रहा।
بہت متاثر کن ہے۔ تو پہلا باقاعدہ ریستوران کب کھولا؟
پہلا ریستوران 2013 میں کھولا، وہ بھی کرائے کی ایک چھوٹی دکان میں۔ نام رکھا بھٹی چاٹ اینڈ کری۔ شروع میں وہی چاٹ، دہی بھلے اور ایک دو سالن ہوتے تھے، مگر لوگوں نے اتنا پسند کیا کہ ہفتے میں 3 دن قطاریں لگ جاتی۔
اس دوران میں سب سے بڑا چیلنج کیا تھا؟
سب سے بڑا چیلنج تھا اعتماد۔ لوگ ایک فٹ پاتھ والے کو بزنس مین ماننے کو تیار نہیں تھے۔ بینک نے قرض دینے سے انکار کیا، کچھ لوگوں نے تانے دیے، تو کیا اب ریستوران کھولے گا؟ لیکن میں نے طے کیا تھا، بات صلاحیت کی نہیں، سچائی اور مسلسل محنت کی ہوتی ہے۔ میں خود سبزی کی خریداری سے مسالہ جات کی پسائی تک سارے عمل کی نگرانی کرتا۔
اور اب آپ کے کتنے ریستوران ہیں؟
الحمدللہ آج میرے 6 شہروں میں 7 ریستوران ہیں، 3 پاکستان میں، 2 دبئی میں اور باقی آن لائن برانڈز۔ میں نے ہر جگہ یہی سکھایا، صاف کھانا، دیانتداری اور مہمان کو عزت۔
آپ جیسے لوگ واقعی نوجوانوں کے لیے مثال ہیں۔ آج کل کے نوجوان مختصر راستہ تلاش کرتے ہیں، آپ ان کے لیے کیا پیغام دینا چاہیں گے؟
بس اتنا کہ خواب دیکھنے میں کوئی برائی نہیں، لیکن خواب صرف آنکھیں بند کر کے نہیں، پسینہ بہا کر پورے ہوتے ہیں۔ جتنی زیادہ ناکامی اتنی بڑی کامیابی، یہ میری زندگی کا فارمولا ہے۔
بہت خوب شاہنواز صاحب، آپ کی زندگی واقعی ایک ترکیب ہے ہمت، سچائی اور لگن کی۔ ہم دعا کرتے ہیں آپ کا سفر مزید کامیاب ہو۔ پروگرام میں آنے کا بہت شکریہ۔
آپ سب کا شکریہ، خاص طور پر ان نوجوانوں کا جو اس وقت یہ انٹرویو دیکھ رہے ہیں۔ یاد رکھو، اگر چاٹ والا ریستوران چلا سکتا ہے تو تم بھی کچھ بھی کر سکتے ہو۔
ریکارڈنگ ختم ہوئی، اور اس کے ساتھ یہ امتحان بھی ختم ہوا۔